यो रेडियो नेपाल हो। अब श्रिया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निरपेक्ष गरीबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निशुल्क गर्नुपर्नेमा स्वास्थ्य बीमा सुधार कार्यदलको सरकारलाई सुझाव। बुटोल स्थित सुप्रिम सहकारी ठगी प्रकरणमा 44 जना विरूद्ध मुद्दा दायर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध 4 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो माग दावी। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरूद्धको रिट खारेज गरेसँगै सरकारलाई परिचय पत्र कार्यान्वयनको काम अघि बढ़ाउन बाटो खुल्यो। मुलुकको अर्थतन्त्र लयमा अघि बढ़ेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई। र इजरायल र हमास बीच भएको पहिलो चरणको युद्ध विराम कार्यान्वयनमा हालसम्म 90 प्यालेस्टिनी बन्दीहरू रिहा।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकै साथ फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
नेपाल टेलिकम राष्ट्रको संचार
अब समाचार विस्तारमा निरपेक्ष गरीबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निशुल्क गर्नुपर्ने सुझाव स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले सरकारलाई दिएको छ। कुल जनसंख्याको 27% नागरिक आबद्ध भएको र आबद्ध भएका मध्ये 48% स्वास्थ्य बीमा सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउन पनि प्रतिवेदनमा सुझाव दिइएको छ। कार्यदलले आधारभूत स्वास्थ्य सेवा र अन्य सामाजिक सुरक्षाका कार्यक्रमसँग पनि स्वास्थ्य बीमा कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ। कार्यदलको प्रतिवेदन र सुझावका सम्बन्धमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनु पर्ने र बिरामी भएकालाई खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताउनुभयो। उहाँले कार्यदलले स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिएकाले व्यवहारिक हुने गरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुभएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल कार्यदलका संयोजक डाक्टर शम्भु आचार्य सदस्यहरू डाक्टर भगवान कोइराला डाक्टर रघु राम काफ्रे र सदस्य सचिव डाक्टर सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत कानूनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखि ब्रिफिङ गर्नुभएको थियो। हाल यस कार्यक्रम अन्तर्गत करिब 11 अर्ब रूपियाँ भुक्तानी गर्न बाँकी छ। बुटोल स्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको छ। मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा सरकारी वकिल कार्यालयले हिजो मुद्दा दायर गरेको हो। त्यो ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहित 42 जना प्रतिवादी रहेका छन्। लामिछाने विरूद्ध मात्रै व्यक्तिगत 2 करोड़ र सामूहिक 2 करोड़ गरेर 4 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो माग दावी गरिएको छ। सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि रवि लामिछाने गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा 3 वैशाखमा अदालतमा दर्ता भएको थियो, जसमा 1831 बचतकर्ताको 86,18,23,754 रूपियाँ हिनामिना गरेको दावी गर्दै 28 जना विरूद्ध मुद्दा दायर गरिएको थियो। सर्वोच्च अदालतले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरूद्धको रिट खारेज गरेको छ। अदालतले रिट खारेज गरेसँगै सरकारलाई परिचय पत्र कार्यान्वयनको काम अघि बढ़ाउने बाटो खुलेको छ। प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत तथा न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट खारेज गरेको हो। सरकारले सामाजिक सुरक्षा भत्ता मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सैनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यस विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराइएको थियो। यसअघि अदालतले भदौ 9 गते निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सुर्खेतमा भित्रिने हरियो तरकारीमा विषादी प्रयोगको मात्रा नघटेको परीक्षणले देखाएको छ। कृषि थोक बजार वीरेन्द्रनगर स्थित केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइका अनुसार हालसम्म गरिएका परीक्षणबाट तरकारीमा खानै नहुने कार्बामेट र अर्गानो फस्फेट समूहको विषादीको मात्रा बढ़ी पाइएको हो। चितवनबाट ल्याइएको हिउँदे सिमीको हिजो नमूना चेक जाँच गर्दा कार्बामेट र अर्गानो फस्फेट समूहको विषादीको मात्रा बढ़ी पाइएकाले 41 किलो सिमी नष्ट गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइका नायब प्राविधिक सहायक धनसिंह धामीले जानकारी दिनुभयो। उहाँले यसअघि सुर्खेत र जुम्लामा उत्पादन गरिएको आलुमा समेत कार्बामेट समूहको विषादीको मात्रा अधिक देखिएपछि क्वारेन्टाइनमा राखेर निष्क्रिय बनाइएको बताउनुभयो। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइका अनुसार विषादीको मात्रा परीक्षण गर्दा 35% भन्दा कम उपभोग योग्य मानिन्छ। 35-45% मात्रा विषादी भएका तरकारी केही दिन राख्ने र पर्खने गरिन्छ। 45% भन्दा बढ़ी विषादी भेटिए त्यस्ता तरकारी किनबेच गर्नु हुँदैन। काठमाण्डु उपत्यका विकास प्राधिकरणले काठमाण्डु महानगरपालिका 7 स्थित धोबी खोला कोरिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरू भत्काउन शुरू गरेको छ। प्राधिकरणको टोलीले हिजो काठमाण्डुको चाबहिल स्थित मालपोत कार्यालय नजिक रहेका भवनहरू भत्काउन शुरू गरेको हो। भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाइएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ। सो क्रममा स्थानीयहरूले केही बेर अवरोध समेत गरेका थिए। मापदण्ड विपरीतको संरचना सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार हिजोबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा हिजो भएको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय मुलुकको अर्थतन्त्रले लय समातेर अघि बढ़ेको बताउनुभयो।
जति बेला यो सरकारले अर्थतन्त्रको जिम्मेवारी लिएका थियौं त्यति बेला आर्थिक परिस्थितिहरू अहिलेका भन्दा धेरै नकारात्मक थिए र हामीले ओह्रालो लागिरहेको अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकेर सकारात्मक दिशामा फर्काएका छौं र सकारात्मक दिशामा कदम कदम गरेर अगाडि बढ़ाएका छौं। तथ्यले के बताएको छ भने अर्थतन्त्र क्रमशः सुध्रिँदै आएको छ, क्रमशः यसले लय समाउँदै आएको छ अनि अर्थतन्त्र डुब्यो भनेर यस्ता खालका हावादारी टिप्पणीहरू गरेर केही अर्थ छैन भन्ने मलाई लाग्छ।
उहाँले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सरकारले अर्थ क्षेत्रका विभिन्न कानूनलाई अध्यादेश मार्फत संशोधन गरेको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले लगानी रोजगारी तथा आर्थिक वृद्धिमा सहयोग पुग्ने गरी आर्थिक क्षेत्रका पुराना कानूनहरूलाई अध्यादेश मार्फत संशोधन गरिएको बताउनुभयो। सरकारले निजी क्षेत्रको प्रवर्धनलाई जोड़ दिएको, निर्माण व्यवसायीहरूको बाँकी रहेको कानून बमोजिम दिनुपर्ने भुक्तानी सबै दिइसकेको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो। अर्थमन्त्री पौडेलले वर्तमान सरकारप्रति निजी क्षेत्रको भरोसा र विश्वास बढ़ेको तथा पूँजीगत खर्चको गुणात्मक सुधारका लागि विभिन्न प्रयासहरू अघि सारेको उल्लेख गर्नुभयो। सरकारले चालू खर्चका लागि विनियोजित 7 खर्ब 31 अर्ब 79 करोड़ रूपियाँ मध्ये पुष मसान्तसम्म 2 खर्ब 66 अर्ब 85 करोड़ रूपियाँ खर्च भएको जनाएको छ। मन्त्रालयले हिजो चालू आर्थिक वर्ष 2081-82 पहिलो 6 महिनाको प्रमुख आर्थिक सूचकबारे जानकारी गराउँदै पछिल्लो 6 महिनाको संघीय बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको हो। त्यस्तै पूँजीगत तर्फ कुल विनियोजित 3 खर्ब 52 अर्ब 35 करोड़ मध्ये 6 महिनामा 56 अर्ब 94 करोड़ खर्च भएको छ। यो वार्षिक विनियोजनको तुलनामा 16.2% खर्च हो। यसै गरी वित्तीय व्यवस्थातर्फ विनियोजित 3 खर्ब 67 अर्ब 28 करोड़ मध्ये पुष मसान्तसम्म 1 खर्ब 58 अर्ब 160 करोड़ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। यो वार्षिक विनियोजनको तुलनामा 43.2% खर्च हो। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा 98.79 करोड़ रूपयाँ बराबर वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षमा सोही अवधिमा भने 74.97 करोड़को निर्यात भएको थियो। त्यसै गरी पहिलो छ महिनामा 8.22 अर्ब 37 करोड़ बराबरका वस्तु आयात भएको छ। यो 7.1% बढ़ेको हो। मदन भण्डारी राजमार्गको पूर्वी खण्ड अन्तर्गत छापाको बहुन डाँगीदेखि सुनसरीको धरानसम्म 80% निर्माण सम्पन्न भएको छ, जसमा हालसम्म संघीय सरकारको 7.90 अर्ब रूपियाँ खर्च भइसकेको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाष कुमार दत्तका अनुसार उक्त राजमार्गको कुल 95.8 किलोमिटरको निर्माण आर्थिक वर्ष 2076-77 शुरू भएको हो। हालसम्ममा सड़कतर्फ 7 र पुलतर्फ 42 ठेक्का व्यवस्थापन भएको र औसत 80% भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो। विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा 10.13 अर्ब रूपियाँ बराबरको ठेक्का लागेको थियो, जसमा 78% वित्तीय प्रगति भएको उहाँले बताउनुभयो। गृहमन्त्री रमेश लेखकले सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियनले महेन्द्रनगरमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकमा लगानीको वातावरण सृजना गर्न र उद्योग धन्दा फस्टाउने गरी सरकारले केही कानून संशोधन गरेर अध्यादेश ल्याएको बताउनुभयो। गृहमन्त्री लेखकले अहिलेको सरकारले चाँडै संसदको अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अध्यादेश ल्याउनु अहिलेको आवश्यकता भएको बताउनु भएको छ। लमजुङ स्थित बुद्धोदय माध्यमिक विद्यालयको 50 औं स्वर्ण जयन्ती कार्यक्रमको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री गुरूङले विकास र सुशासनको गति बढ़ाउन आवश्यक रहेकाले सरकारले अध्यादेशको बाटो रोजेको बताउनुभयो। उहाँले गणतन्त्रको विकल्पमा समृद्ध गणतन्त्र र लोकतन्त्रको विकल्पमा समृद्ध लोकतन्त्र मात्र हुने भन्दै यस्तो व्यवस्थामा पनि जनताले सहज रूपमा सेवा पाउन नसक्ने अवस्था अन्त्यका लागि अध्यादेश उपयोगी हुने धारणा राख्नुभयो। उहाँले सरकारले सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचय पत्र हुनुपर्ने नियम बनाएको बताउनुभयो। कर्मचारीले सामाजिक सुरक्षा भत्ता दुरूपयोग गर्ने गरेको जनगुनासोपछि त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको सरकारका प्रवक्ता गुरूङले बताउनुभयो। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा त्रिभुवन विश्वविद्यालय ऐन 2049 प्रत्यायोजित विधायन सम्बन्धमा छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले नियम विपरीत नियमावली विनियमावली तथा कार्यविधि बनाएर लागू गरी राज्यलाई अनावश्यक आर्थिक भार थपेको बताउनुभयो। त्रिवि परिषदले प्रत्यायोजित अधिकार मिचेर करार सेवा नियुक्त अनुगमन समिति गठन सहपरीक्षक पदको सृजना स्कूल अफ म्यानेजमेन्टको संचालक समिति गठन र त्रिवि सम्बन्धन समिति गठन गरी निर्देशन तथा सहनिर्देशन जस्ता पदाधिकारी नियुक्त गरी आर्थिक भार थपेकाले सांसदहरूले तत्काल त्रिभुवन विश्वविद्यालय ऐन 2049 संशोधन गर्न माग गर्नुभयो। सुदूरपश्चिम प्रदेश सरकारले पूर्ण छात्रवृत्तिमा 44 जना विद्यार्थीलाई चिकित्सा शास्त्र संकाय स्नातक एमबीबीएस अध्ययन गराइरहेको छ। प्रदेशवासीलाई सहज रूपमा चिकित्सकीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले शुरू गरिएको एमबीबीएस अध्ययनका लागि प्रदेश सरकारले प्रति विद्यार्थी करिब 42 लाख रूपियाँ खर्च बिहोर्नेछ। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
सामाजिक विकास मन्त्रालयका अनुसार 2078 सालमा 9 जनालाई एमबीबीएस पढ़ाईको शुरूआती गरिएकोमा हाल 44 जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा चिकित्सा शास्त्र संघका स्नातक एमबीबीएसमा अध्ययनरत छन्। सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंह आम नागरिकलाई जिल्ला अस्पतालबाटै गुणस्तरीय सहज सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्य राखेर सरकारले पूर्ण निशुल्क छात्रवृत्तिमा 44 जनालाई एमबीबीएस पढ़ाइरहेको बताउनुहुन्छ।
दुर्गमका पालिकाहरूमा डाक्टरको दरबन्दी भए पनि डाक्टर डाक्टर व्यवस्थापन गर्न सकिएको छैन, प्रदेशका नागरिकलाई डाक्टरको सेवा उपलब्ध गराउन सक्छौ भन्ने उद्देश्यले हामीले छात्रवृत्तिका लागि एमबीबीएस डाक्टरलाई पढाइराखेका छौँ।
यसरी छात्रवृत्तिमा एमबीबीएस अध्ययन पूरा गरिसकेपछि उनीहरूले कम्तीमा 2 वर्ष अनिवार्य प्रदेशका अस्पतालमा सेवा दिनुपर्ने सरकारी शर्त रहेको छ। एमबीबीएस पूर्ण छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी करिब 42 लाखदेखि 50 लाखसम्म खर्च हुने गरेको छ। एमबीबीएस अध्ययनरत सबै विद्यार्थीको पढाइ खर्च प्रदेश सरकारले बेहोर्दै आएको र त्यसका लागि वार्षिक बजेटको व्यवस्था गरिएको मन्त्रालयका निमित्त सचिव सिंहको भनाइ छ।
मन्त्रालयलाई प्राप्त हुने बजेट सिलिङ भित्रबाट छात्रवृत्तिलाई चाहिने आवश्यक रकम हामी आफै छुट्याएर राख्छौ र मन्त्रालयले नै सबै विद्यार्थीलाई पुग्ने गरी विनियोजित गर्दछ। यो वर्ष कुरो गर्दाखेरि 5 करोड भन्दा बढी रकम हामीले छात्रवृत्तिका लागि छुट्याएका छौँ।
प्रदेशमा चिकित्सक संख्या न्यून र त्यसमाथि समयमै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाको मृत्युवरण भइरहेको अवस्थामा प्रदेश सरकारले आफै चिकित्सक उत्पादनका लागि एमबीबीएस पूर्ण छात्रवृत्ति कार्यक्रम लागू गर्नु सराहनीय कार्य भएको र यसलाई दीर्घकालीन बनाएर लैजानु पर्नेमा सरकारवाला सबैले जोड़ दिनुभएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
संघीय संसदको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले प्रधानमन्त्री वा मन्त्री संसदीय समितिमा अनुपस्थित रहनु भएका विषयमा सरकारको ध्यान आकर्षण गराएको छ। समितिको हिजो बसेको बैठकमा प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोक्नु भएको कुनै पनि मन्त्री सहभागी नभएपछि समिति सभापति ठाकुर प्रसाद गैरेले हरेक संसदीय समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री अनिवार्य हुनुपर्ने अभ्यास रहेको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकमा सरकारको तर्फबाट मुख्य सचिव एकनारायण अर्याल र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव चुडामणि पौडेल सहभागी हुनुहुन्थ्यो। बैठकमा मुख्य सचिव अर्यालले समितिको ध्यानाकर्षणबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। राम्रो आमदानी हुन थालेपछि मोरङका किसानहरू पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। पशुपालन व्यवसाय फस्टाउँदै गएपछि उन्नत जातको गाई पालनका लागि जिल्लामा करोड़ौं रूपियाँको लगानीमा कृषि फर्म सञ्चालन भइरहेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
विराटनगर महानगरपालिका वार्ड नम्बर 4 का धीरेन्द्र कुमार यादवले विगत 7 वर्षदेखि यो व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ। 2 करोड़ रूपियाँको लगानीमा सञ्चालन गरेको यो व्यवसायको आमदानीबाट आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ।
भैँसीहरूलाई हामी छोड्दै अलिकति उन्नत जातको गाई अलि बढी दुध दिने त्यसैलाई हामी परिभाजन गर्दै गर्दै यसमा आएको। शुरूमा त लगानी चाहियो, लगभग 15-20 लाख रुपियाँ, एभरेजमा 35-40 हजार कमाइन्छ। जे होस् आफ्नै घरमा बसी आफ्नै देशमा बसी त्यत्रो कमाइहालिन्छ, विदेश जानु पर्दैन।
यसै गरी अर्का किसान डम्बर बहादुर कार्कीले मोरङको कटरी गाउँपालिका 6 स्थित भोडामा 25 करोड़ रूपियाँको लगानीमा कृषि फर्म सञ्चालन गर्नुभएको छ। उहाँको कृषि फर्ममा 125 वटा उन्नत जातका गाईहरू रहेका छन्। सो फर्मबाट दैनिक 1200 लिटर दूध उत्पादन हुने गर्दछ। ब्याङ्कबाट किसानले ऋण लिएर ठूलो लगानीमा सञ्चालनमा आएको यो व्यवसायलाई राज्यले विभिन्न सेवा सुविधा प्रदान गर्नुपर्ने उहाँको भनाइ छ।
ब्याङ्किङ सुविधा, साधन स्रोत, उपकरणहरू, गाई दुहुने मेसिन, गोबर सोर्ने मेसिन, घाँस काट्ने मेसिन, त्यस पछाडि बजारीकरण, उत्पादन गरेपछि उचित मूल्य पाओ, समयमा पाओ, त्यो वातावरण बन्नलाई प्रशस्त जग्गा जमिन गाईलाई चाहिन्छ।
पशुपालन व्यवसायमा आबद्ध कृषकहरूका लागि पशुपन्थी तथा मत्स्य निर्देशनालय कोशी प्रदेशले विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको कार्यालयका निर्देशक पशुपति ढुङ्गानाको भनाइ छ।
निर्देशनालयले व्यावसायिक गाई पालक कृषकहरूले पालेका गाईहरूबाट उच्च नस्लका बाछीहरू उत्पादन हुन् भन्ने उद्देश्यले बाछी मात्र जन्मिने सिमेन्ट ल्याएर व्यावसायिक फार्म, भेटनेरी अस्पताल तथा पशुसेवा विज्ञान केन्द्र पालिकाहरूलाई वितरण गरेको छ। पशुवस्तुहरूमा महामारीको रूपमा फैलिने लम्पी स्किन डिजिजको खोप, खोरेत रोगका खोपहरू उपलब्ध गराएर रोग नियन्त्रण कार्यमा पनि काम गर्ने गरेको छ।
कृषिमा आधारित यो व्यवसायप्रति अहिले युवाहरूको समेत आकर्षण बढ्न थालेको छ। गाईपालन व्यवसायलाई प्रोत्साहन गर्न संघ, प्रदेश र स्थानीय सरकारले समेत अनुदानको व्यवस्था गर्नुपर्ने कृषकहरूको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हमास बीच भएको युद्ध विराम सम्झौताको पहिलो चरणको युद्ध विराम कार्यान्वयन भएसँगै हालसम्म 90 प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको इजरायली जेल सेवाले जनाएको छ। हमासका अनुसार इजरायली जेलबाट मुक्त भएका प्यालेस्टिनीहरूमा वेस्ट ब्याङ्क र जेरूसेलमका 69 महिला र 21 किशोर किशोरीहरू छन्। रोयटर्स समाचार एजेन्सीका अनुसार रिहा भएका अधिकांश व्यक्तिहरू हालै हिरासतमा परेका थिए र उनीहरूलाई मुद्दा चलाइएको वा दोषी ठहर गरिएको थिएन। युद्ध विरामको पहिलो चरणमा इजरायलले लगभग 1900 प्यालेस्टिनी बन्दी रहेको र उनीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ। यसअघि हिजो तीनजना इजरायली बन्दकहरूलाई हमासले गाजा शहरमा युद्ध विराम शुरू भएको केही घण्टापछि इजरायली सेनालाई सुम्पिएको थियो। अमेरिकामा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेकै बेला आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै टिकटकले नै हाललाई अमेरिकामा आफ्नो सेवा अवरूद्ध भएको घोषणा गरेको छ। अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टा अघि टिकटक बन्द गरिएको हो। धेरै प्रयोगकर्ताले एप स्टोरबाट पनि टिकटक हटाइएको बताइएको छ। अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला सुनाएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विदेशबाट फर्केर उद्यम व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै भोजपुरका युवाहरू कृषि पेसामा आकर्षित भएका छन्। त्यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनोज्ञ आमदानी गर्दै आएका छन्। विदेशको भोगाईपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको स्थानीय युवाहरूको भनाइ छ। विदेशबाट फर्केका टेम्के मयुङ पाँचका शिवकुमार विष्टले बाख्रा पालनसँगै व्यावसायिक रूपमा स्याउ खेती गरेको बताउनुभयो। स्थित कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह लगायत निकायले विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक तालिम तथा सिप प्रदान गर्दै आएका छन्। विदेशबाट फर्केर गाउँमा व्यावसायिक बाख्रा पालनसँगै किवी, एभोकाडो, ओखर र सतुवा खेती गरिरहनु भएका अर्का युवा एकराज विष्टले विदेश जानुभन्दा गाउँमा व्यवसाय गरेर उदाहरणीय बन्न सकिने बताउनुभयो। मेहनत गर्ने हो भने गाउँमै वार्षिक 4-5 लाख कमाउन कुनै समस्या छैन उहाँको भनाइ थियो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानून निर्माणमा मन्त्रालय जुटेको बताउनु भएको छ। राष्ट्रिय किसान आयोगको 8 स्थापना दिवसको अवसरमा आइतबार किर्तिपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले धेरै परिवार कृषिमा लागेको भए पनि ठूलो मात्रामा कृषि उपजको आयात गरिरहनु पर्ने अवस्था रहेको बताउनुभयो। त्यसैले अब कृषिलाई व्यावसायिक बनाउन मन्त्रालयले आवश्यक कानून तर्जुमाको प्रक्रिया शुरू गरेको उहाँको भनाइ थियो। हरेक नागरिकले आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प गर्नुपर्ने र त्यसका लागि तीनै तहका सरकारको सामूहिक प्रयास हुनुपर्नेमा कृषि मन्त्री अधिकारीले जोड़ दिनुभयो। नेपाली शेयर बजारको परिसूचक नेप्से आइतबार 2600 अंक भन्दा माथि पुगेको छ। यस दिन 12.58 अंकले बढेर परिसूचक 2601.21 अंकमा पुगेको छ। आइतबार 325 कम्पनीहरूका 1,29,82,619 किता शेयरहरू 6,25,72,35,000 रूपियाँमा किनबेच भएका छन्। आइतबारको बजारको कारोबारपछि बजार पूँजीकरण 14,39,98,96,00,00,00 रूपियाँ बराबर पुगेको छ। पर्वतको कुस्मा नगरपालिकाले यस वर्ष 16 मुरी कोदो उत्पादन गरेको छ। नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको नगरपालिका भित्रको आर्थरको बारी जोतेर कोदो उत्पादन गरेको हो। नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कोदो खेती शुरू गरेको नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताउनुभयो। बाँझो जग्गालाई सदुपयोग गरी करिब 200 रोपनी क्षेत्रफलमा खेती गरिएको जनाउँदै उहाँले पहिलो चरणमा गरिएको खेतीबाट 16 मुरी कोदो उत्पादन भएको उल्लेख गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। धनकडी स्थित फाल्फा क्रिकेट मैदानमा आइतबार कोशीले बागमती प्रदेशमाथि 10 रनको जित हासिल गर्यो, जिससँगै समूह बीमा रहेको कोशीले 2 अङ्क जोडेको छ। खराब मौसमका कारण 13 ओभरमा घटाइएको खेलमा कोशीले 7 विकेट गुमाएर 63 रनको युगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको बागमती 12.1 ओभरमा सबै विकेट गुमाएर मात्र 53 रनमा समेटियो। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले शानदार शुरूआत गरेको छ। आर्मीले मध्य प्रदेश विरूद्ध 10 विकेटको जित हासिल गर्यो। मध्यले प्रस्तुत गरेको 26 रनको झिनो लक्ष्य आर्मीले 2.5 ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो, जिससँगै समूह बीमा रहेको आर्मी 2 अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा बागमतीलाई 10 रनले हराएको कोशीले पनि 2 अङ्क जोडेको छ। विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु 16 युथ लिगमा पहिलो हार बिहोरेको छ। चाँदो बाटो स्थित एन्फा मैदानमा आइतबार सम्पन्न खेलमा 3-स्टार क्लबले पुलिसलाई 2-0 पराजित गरेको हो। यो सँगै 3-स्टारले 5 खेलमा 13 अङ्क जोडेको छ। पहिलो हार बिहोरेको पुलिसको समान खेलबाट 10 अङ्क छ। 3-स्टारलाई जित दिलाउन दुवै गोल सिर्जन श्रेष्ठले गरे। आगामी बिहिबारबाट शुरू हुने सभापति कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन्। आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आइतबार पत्रकार सम्मेलन मार्फत उद्घाटन खेलमा चर्च वाइज युनाइटेड र संकटा क्लब प्रतिस्पर्धा गर्ने जानकारी दियो। उद्घाटन खेल माघ 10 गते दिउँसो 3 बजे शुरू हुनेछ। अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले 26 लाख र उपविजेताले 13 लाख रुपियाँ प्राप्त गर्नेछन्। माघ 17 गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरी स्थित दशरथ रंगशालामा खेलाइनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.4 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6 बजेर 55 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 5 बजेर 35 मिनटमा हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निरपेक्ष गरीबीको रेखा मुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निशुल्क गर्नुपर्नेमा सरकारलाई स्वास्थ्य बीमा सुधार कार्यदलको सुझाव। बुटोल स्थित सुप्रिम सहकारी ठगी प्रकरणमा 44 जना विरूद्ध मुद्दा दायर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध 4 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो माग दावी। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरूद्धको रिट खारेज गरेसँगै सरकारलाई परिचय पत्र कार्यान्वयनको काम अघि बढ़ाउन बाटो खुल्यो। मुलुकको अर्थतन्त्र लयमा अघि बढ़ेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। र इजरायल र हमास बीच भएको पहिलो चरणको युद्ध विराम कार्यान्वयनमा हालसम्म 90 प्यालेस्टिनी बन्दीहरू रिहा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।